نحمده ونستعينه ونستغفره ونعوذ بالله من شرور أنفسنا ومن سيئات أعمالنا من يهده الله فلا مضل له ومن يضلل فلا هادي له وأشهد أن لا إله إلا الله وحده لا شريك له وأشهد أن محمدا عبده ورسوله أما بعد فأعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم رب اشرح لي صدري ويسر لي أمري واحلل عقدة من لساني يفقهوا قولي رب زدنا علما اعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم كل نفس ذائقة الموت وانما توفون اجوركم يوم القيامة بے شک ہر نفس کو موت کا مزہ چکھنا ہے اور پھر اللہ تعالیٰ قیامت کے دن تم لوگوں کو تمہارے اعمال کا پورا پورا بدلہ عطا فرمائے گا فَمَنْ زُحْزِحَ عَنِ النَّارِ تو جو کوئی بچا لیا گیا آگ سے وَأُدْخِلَ الْجَنَّةِ اور داخل کر دیا گیا جنت میں فَقَدْ فَاز تو وہی کامیاب ہے وَمَا الْحَيَاةُ الدُّنْيَا إِلَّا مَتَاعُ الْغُرُورِ اور دنیا کی زندگی تو محض دھوکے کا سامان ہے یہ آیات سورہ آل عمران کی یہ آیت ہے آیت نمبر 185 اور اس میں کامیابی کا معیار بتایا گیا کہ کامیاب شخص کون ہے ہم کامیاب دنیا میں کس کو سمجھتے ہیں کس کو آپ لوگ کامیاب سمجھتے ہیں آپ کہتے ہیں سکسیسفل جس کے پاس بہت مال ہو دولت ہو کیریئر اس کا بن گیا ہو اور دنیا میں آپ کو بہت کھاتا پیتا نظر آئے اس کو آپ سوچتے ہیں یہ انسان بہت کامیاب ہے لیکن اللہ تعالیٰ نے قرآن پاک میں کامیاب انسان کی ڈیفینیشن بتائی کہ کامیاب کون ہوتا ہے کامیاب انسان وہ ہے جو من زحزح عن النار جو بچا لیا گیا آگ سے اور صرف آگ سے نہیں بچا لیا گیا بلکہ جنت میں داخل کر دیا گیا وہ ہے کامیاب شخص اور اللہ تعالیٰ نے اس سے پہلے بتا دیا کہ دیکھو تم سب کو اس دنیا کو چھوڑ کر جانا ہے ایک دن سبھی کو قیامت سبھی کو موت کا مزہ چکھنا ہے ٹھیک ہے دنیا کی لذتیں تو ہم چکھ رہے ہیں ابھی کھانے پینے بھی اور یہاں کے رہنے سہنے بھی لیکن ایک رات تو وہ ہوگی کہ جب ہمیں قبر میں سونا ہے اور موت کا مزہ چکھنا ہے مزہ چکھنا کیوں کہا گیا اس کو ذائقہ کیوں کہا گیا کیونکہ یہ وہ چیز ہے کہ دیکھیں جیسے کوئی چیز آپ کے سامنے کھانے کی رکھی جائے جب تک آپ اس کو چیک نہیں کریں زبان پہ لگا کے آپ کو اس کا ٹیسٹ پتہ نہیں چلتا چاہے آپ کو کوئی کتنی تعریف کر رہا ہو کہ بہت اچھی ہے بہت مزیدار ہے لیکن جب تک چکھیں گے نہیں پتہ نہیں چلے گا یہ کیا ہے اسی طرح موت ہے نا جب تک کوئی چکھے گا نہیں اس کو نہیں معلوم کہ اس کے اوپر کیا گزرنے والی ہے موت کا مزہ ہے جو ہر ایک انسان کو چکھنا ہے اور اس میں نہ تو کسی امیر کا نہ غریب کا کوئی ڈفرینسیشن نہیں ہے آپ دیکھو اتنا بڑا بادشاہ تھا فرعون جس نے کیا کہا تھا انا ربکم العلی میں تمہارا بڑا رب ہوں ہاں میں مالک ہوں تمہارا میرے ہاتھ میں نفع نقصان ہے تمہارا اور جب اس کو موت آئی تو اس وقت اس کا حال کیا تھا کہ کہنے لگا میں موت کے سامنے دیکھا ڈوبتے ہوئے خود کو دیکھا تو کہنے لگا اب میں موسیٰ کے رب پر ایمان لے آیا تو کس چیز نے اس کو سیدھا کر دیا یہ موت ہے موت بڑے بڑے انسانوں کو سیدھا کر دیتی ہے موت کا مزہ ہر ایک انسان کو چکھنا ہے اور اس کے بعد اللہ تعالیٰ نے بتا دیا یہ دنیا ایسے ہی نہیں میں نے بنا دی کہ تمہیں دنیا میں بنایا اور تمہیں چھوڑ دوں افا حسب تم انما خلقناکم عبسا کیا تم نے یہ سوچا ہوا کہ ہم نے تمہیں بیکاری پیدا کیا ایسے بیکار تم دنیا میں آئے ہو کھانے پینے کے لیے اور بچے پیدا کرنے کے لیے گھر بنانے کے لیے ان کاموں کے لیے دنیا میں آئے ہو نہیں نہیں تمہارا دنیا میں آنے کا کچھ مقصد ہے اسی وجہ سے فرمایا دیکھو تمہیں دنیا میں اللہ تعالیٰ نے بھیجا کہ ان میں سے چوز کرے کون ہے جو میری جنت کے قابل ہے ایک میں نے جنت کا گھر بنایا ہے دیکھا جائے گا آپ سب کا ٹیسٹ ہے میرا آپ کا ہم سب کا ٹیسٹ ہے اس چیز میں کہ کون ہے ان میں سے جو کیپیبل ہے میری جنت میں جانے کے جو اس قابل ہے کہ میری جنت میں اس کو لے جا کے بسایا جائے ہر کوئی اس قابل نہیں ہے دیکھیں جب پوچھا جاتا ہے آپ کا دنیا میں آنے کا مقصد کیا جیسے اللہ تعالیٰ نے سورہ ملک میں بھی فرمایا الذی خلق الموت والحیات اس لیے اللہ نے پیدا کیا موت اور زندگی کو لیبلوکم تاکہ وہ تمہیں آزمائے تمہارا ٹیسٹ کرے یبلوکم ایکم احسن عملا کہ کون ہے تم میں سے جو بہترین عمل کرتا ہے کون ہے تم میں سے جو پاس ہوتا ہے دیکھیں جب ایک امتحان ہوتا ہے उनमें से कुछ लोग फेल होते हैं, कुछ पास होते हैं, ऐसा ही होता है ना। तो इस दुनिया के भी इम्तिहान में कुछ लोग पास होंगे और कुछ फेलियर्स होंगे। अल्लाह ताला ने फरमा दिया पास और जो कामयाब हो गया इस इम्तिहान में, असल में कामयाब वही है, उसी को सक्सेसफुल कहेंगे। बाकी सब फेलियर्स हैं। जो आग में दाखिल हो गया वो फेलियर है। अगर इस दुनिया की जिंदगी को देखा जाए तो ऐसे ही है जैसे उधार ली हुई, बोरोड है, अल्लाह ताला से हमने अमानत एक ली है, और इस वक्त का हिसाब किताब होगा। जो अल्लाह ने तुम्हारे लिए ये वक्त दिया है, जो तुम जिंदगी गुजार रहे हो, ये उधारे की जिंदगी है, और इसका हिसाब जरूर देना पड़ेगा तुम्हें। एक दिन, एक दिन तुम्हें रब के सामने जाके ये बताना पड़ेगा कि इस जिंदगी में तुम क्या करके आए। तो अगर हम देखें तो वाकई कितने ही इंसान ऐसे हैं जो इस दुनिया में मगन होके ऐसे जिंदगी गुजार रहे हैं जैसे कि इन्होंने कभी वापस नहीं जाना, भूले हुए हैं कि वो कभी उनको मौत आएगी, और इस चीज को भूले हुए हैं कि कभी उन्होंने रब के सामने खड़े होकर हिसाब देना है। तो क्या जब वहां पे पहुंचेंगे तो ये इल्म हो जाएगा उनको कि जो सारी जिंदगी मैंने गुजारी वो जिंदगी तो अब खत्म हो गई, वो माल अब जाया हो गया, वो जो कोशिशें थी वो भी दुनिया के साथ ही खत्म हो गई, क्या ये सारी जिंदगी मुझे आग के लिए मिली थी कि मैं आग का सामान बन जाऊं? क्या ये औलाद की मोहब्बत, ये जिस्म, इसकी हिफाजत, ये सेहत, इसकी हिफाजत, ये घर बार बनाने, ये सारी कोशिशें क्या इसलिए मिली थी कि उसके बाद इन द एंड क्या हो, आग का ईंधन बन जाए, आग का फ्यूल बन जाए हम? क्या ये इसीलिए मिले थी? आज हमारी सबसे बड़ी तमन्ना क्या होती है कि हम घर बनाएं, घर अपना हो जाए, गाड़ी खरीद लें। सबसे बड़ा तो एक इंसान का ये अरमान होता है ना, घर। मगर क्या आपको सिर्फ घर इस दुनिया के लिए चाहिए या हमेशा का घर चाहिए? हमें ये घर भी चाहिए, ये नहीं कि ये घर नहीं बनाना, ये घर भी चाहिए, मगर हमें हमेशा की जिंदगी का घर चाहिए। यहाँ की जिंदगी का भी चाहिए, वहां की जिंदगी का भी चाहिए। क्या आपको सिर्फ यहाँ की इज्जतें चाहिए? नहीं, आपको हमेशा की इज्जत चाहिए। यहाँ पे भी इज्जत चाहिए, वहां पे भी इज्जत चाहिए। क्या आपको सिर्फ यहाँ की गर्मी सर्दी से अपना बचाव चाहिए? नहीं, हमें वहां की भी गर्मी सर्दी से बचाव चाहिए, क्योंकि वहां पे भी सर्दी और गर्मी है। आग सिर्फ गर्म आग, आग का नाम यानी जहन्नम सिर्फ आग नहीं है, वहां पे एक अजाब सर्दी का भी है जिसको जमहरीर कहते हैं। और अगर आप लोगों कभी, क्योंकि मैं तो जहाँ से आई हूँ तो वहां पे बहुत ही सर्दी पड़ती है, तो हमें अब एहसास है कि जब सर्दी में बाहर चले जाएं अगर बगैर जैकेट के तो क्या हाल होता है। ऐसे लगता है कि सर्दी जो है ना जिस्म के अंदर खुब रही है। आपको कभी ऐसा चांस हुआ हो ऐसे किसी सर्द इलाके में रहने का, तो आपको पता चलेगा कि सर्दी का भी कितना बड़ा अजाब है, बहुत सख्त अजाब। तो वहां पे सर्दी का भी अजाब है। और इंसान की जरूरत सिर्फ दुनिया का घर बनाना, सिर्फ दुनिया की गर्मी सर्दी से बचना नहीं है, उसकी जरूरत यह है कि इंसान सारी उम्र की सर्दी गर्मी से बचे। ये सिर्फ जिंदगी यहाँ की जिंदगी नहीं है, मौत खात्मे का नाम नहीं है। अगर मौत होता खात्मे का नाम तो फिर बहुत ही आसानी थी, हम सब के लिए बड़ा आसान मामला था, क्योंकि मौत आती हम मर जाते, चलो मट्टी हो जाते, जैसे गैर मुस्लिमों का तो यही अकीदा है ना, बस मर के मट्टी हो जाने। लेकिन हमारा क्या है, हम ये बिलीव रखते हैं, हम एज मुस्लिम, हमारा ये ईमान है कि मरने के बाद हमें दोबारा उठना है। क्या नहीं ईमान हमारा? ये बिल्कुल ईमान है। और ये हम कहते हैं जब पूछा जाता है हमारी जिंदगी का मकसद क्या है, तो क्या मकसद बताते हैं आप लोग? क्या समझते हैं कि आप क्यों आए दुनिया में? आप लोगों को कुछ नहीं पता दुनिया में क्यों आए, क्यों अल्लाह ने भेजा? कभी सोचा बैठ के मैं क्यों आई हूँ? हर चीज का देखिए एक मकसद है। ये टीवी पड़ा हुआ है, इसका भी एक मकसद है ना। क्या करते हैं आप, इस पर टीवी देखते हैं ना। सोफे का भी एक मकसद है, क्या करते हैं इस पर बैठते हैं। कालीन का भी एक मकसद है ना, कि आपके पाँव के नीचे नरम रहे। दरवाजे का एक मकसद है, इस घर को बनाने का एक मकसद था। तो आपका भी तो कोई मकसद ही होगा ना। क्या क्या आपका मकसद है, क्यों आप दुनिया में आए, क्या करने के लिए आए? इनकी खिदमत करने के लिए आए, और अल्लाह की इबादत के लिए आए। और तो इन्होंने कहा अल्लाह की इबादत के लिए आए, उन्होंने कहा दीन की खिदमत के लिए आए, और आप सबने कुछ नहीं कहा, आप ऐसे ही आए। आप क्यों आए?
अच्छा,
लेकिन ये बताइए कि जब आप लोग ही कह रहे हैं, मुझे लगता है आप सबका यही ख्याल है ना,
हमें वापस अल्लाह से मिलने जाना है,
तो इसका मतलब है जो आपने ये कहा, तो ये आप सच्ची बात कह रहे हैं या सिर्फ अल्फाज है या झूठ है? झूठ तो नहीं बोल रहे ना, सच कह रहे हैं ना। अगर वाकई दिल के यकीन से कह रहे हैं तो वाकई क्या आप अल्लाह की इबादत कर रहे हैं? क्या वाकई आप दीन की खिदमत कर रहे हैं? क्या वाकई आप अल्लाह को पहचान रहे हैं? फिर तो ये झूठ हुआ। आपने कहा कि मेरी जिंदगी का मकसद ये है कि मैं अल्लाह को पहचानूं, आपने कहा मेरी जिंदगी का मकसद ये है कि मैं इबादत करूं, आपने कहा मेरी जिंदगी का ये मकसद है कि मैं दीन की खिदमत करूं। आप लोगों के भी जहन में कुछ ना कुछ होगा कि हम दुनिया में किसी मकसद के लिए आए। कभी बैठ के सोचते, मैं जॉब करने के लिए आई, मैं डॉक्टर बनने के लिए आई, मैं इंजीनियर बनने के लिए आई, मैं इसलिए आई कि मैं अपना घर बनाऊं। ये तो जानवर भी कर रहे थे, आप क्या जानवर की सतह पे जिंदा है? नहीं, आप इंसान है, आपको अल्लाह ने सबसे ऊंचा बनाया है ना, अशरफुल मखलूकात बनाया, तो आपका मकसद तो बहुत बड़ा होना चाहिए कोई, है ना। ऐसे आम सा मकसद तो नहीं होगा कि जैसे जो जानवरों का मकसद है वही आपका मकसद। जानवर भी घर बनाता है, बच्चे पैदा करता है, मर जाता है, उसको कुछ नहीं पता। तो अगर आप भी वही कर रहे हैं, आप जरा ज्यादा अच्छा घर बना लेते हैं, आपके बच्चे जरा आप ज्यादा सिविलाइज तरीके से उनकी परवरिश कर लेते हैं, क्या आपका भी यही मकसद है? नहीं, ऐसा हो नहीं सकता। इतनी अकलमंद मखलूक अल्लाह ताला ने बनाई विद सच गुड ब्रेन, तो ऐसे ही तो नहीं बनाई ना। इसका मतलब इसका मकसद कुछ स्पेसिफिक था। इसका मकसद बिल्कुल सही है, अल्लाह की इबादत। अल्लाह की इबादत क्या चीज़ है? जैसे अल्लाह ताला ने फरमाया वैसे जिंदगी गुजारना। इबादत का मतलब ये नहीं मुसल्ला बिठा के मैं बैठ जाऊँ तो ये मैं इबादत कर रही हूँ, वो भी एक है, लेकिन इबादत का मतलब मेरी पूरी जिंदगी सबमिशन हो, अल्लाह के सामने झुकी हुई हो। उन्होंने कहा हम दीन की खिदमत करें, दीन को फैलाएं, उन्होंने कहा अल्लाह को पहचाने, तो कौन इनमें से ये मकसद पूरा कर रहा है? और जिस चीज जो अगर आपका ये टीवी खराब हो जाए, अल्लाह ना करे, हाँ, तो आप क्या करेंगे इसको? मैकेनिक को बुलाएं, फिर भी वो कहता है नहीं ठीक हो सकता, तो क्या करेंगे? फेंक देंगे, गार्बेज। जो अपनी जिंदगी का मकसद पूरा नहीं करता ना, उसके लिए क्या है, अल्लाह ने समझाने को करी मैकेनिक बुलाएंगे ना, अल्लाह ने हमारे लिए भेजे पैगंबर, सुधारो इनको, ठीक है? नहीं सीधे होते तो इनका अंजाम क्या है फिर? गार्बेज। और गार्बेज क्या है? जहन्नुम की आग। आप खुद ही बता लें, अपने आप को पहचाने कि मैं अपनी जिंदगी का मकसद पूरा कर रही हूँ? अगर नहीं कर रही तो मेरा अंजाम क्या? अल्लाह ताला ने फरमाया कुरान पाक में, कफा बि नफ्सिकल यौम अलैका हसीबा, तुम अपना हिसाब लेने के लिए खुद ही काफी हो। तो तुम्हारा हिसाब किसी और ने क्या करना, तुम तो खुद ही काफी हो अपना हिसाब लेने के लिए। आप सबको पता है, मुझे पता है कि मैं क्या कर रही हूँ, और मुझे पता है कि मुझे कहाँ जाना है, मुझे कुछ कुछ जहन में पता है कि क्या चांस हो सकता है मेरा। क्योंकि जाहिर है जब आप इम्तिहान दे ही रहे होते ना, आपको पता चल रहा होता है कितना ठीक कर रहे हैं। हम में से हर कोई जानता है कि मेरे 50% मार्क्स हैं, या 80% हैं, या 90% हैं, या अगर अल्लाह ने कबूल कर लिया मे बी अबव 90 आ जाए, अगर अल्लाह ने कबूल कर लिया तो मे बी ए प्लस ग्रेड तक आई ले ही लूंगी ना। ऐसे नहीं हो सकता कि आप 90% का पर्चा कर रहे हैं और आप फेल हो जाए, आपको खुद पता है। और जो फेलियर वाला कर रहे हैं वो भी खुद जानते हैं कि मैं क्या कर रही हूँ और मैं इसमें क्या लिख रही हूँ। हर एक इंसान जानता है, और चाहे किसी को आप कितना भी प्रिटेंड करें, मैं आपके सामने बहुत नेकी का प्रिटेंड करी, मगर मैं अपने अंदर जानती हूँ कि मैं क्या हूँ। आप भी अपने अंदर जानती हैं कि आप क्या हैं, आपको भी पता है कि आप किस रास्ते पर जा रहे हैं। हर एक इंसान जानता है जो वो लिख रहा है अपने आमाल नामे में। हर रोज हम अपनी किताबें जिंदगी में कुछ ना कुछ लिख रहे हैं ना, हर एक जानता है मैं क्या लिख रही हूँ। ये तो सिर्फ प्रिटेंड करना हो गया कि मुझे पता ही नहीं है मेरे साथ क्या है। हर एक बंदा जानता है, क्योंकि देखिए हर एक को अल्लाह ताला ने फरमाया कि देखो कू अनफुसकुम व अहलीकुम नारा, तुम सब या यो लजीना आमनु, ए ईमान वालों, ईमान वालों को कहा मुसलमानों को, है ना, ए ईमान वालों, वार्निंग दे दी कुरान पाक में, कू अनफुसकुम, बचाओ अपने आप को, व अहलीकुम, और अपनी फैमिलीज को, किससे? जहन्नुम की आग से। ये तो नहीं कहा कि पकड़ो पाके से बचा लेना, देखो ये ना हो कि दो भूखे मरे, ये ना हो कि ये, इन चीजों से नहीं। क्या फरमाया, किस चीज से बचा लो? जहन्नुम की आग से बचा लो। और हर आग का कोई ना कोई ईंधन होता है ना, ये जहन्नुम की आग हजारों साल से जल रही है, इसका ईंधन क्या है, क्या फ्यूल है इसका? इंसान और पत्थर, इनसे वो भड़काई जाएगी। कभी आप किसी फ्यूल में लकड़ी डालते हैं, किसी में तेल डालते हैं, इसके अंदर फ्यूल क्या डालेंगे? इंसान। ये इंसान डाले जाएंगे और पत्थर डाले जाएंगे जो इसका फ्यूल बनेंगे। तो अल्लाह ताला ने फरमाया, उनका जरा सा खामोश करेंगे, वह इम मिनकुम इल्ला वारिदुहा, और तुम सब में से कोई ऐसा नहीं होगा जो इसके ऊपर से ना गुजरे। हर एक को इस आग के ऊपर से गुजरना होगा, हर एक को, क्योंकि पुल सिरात इसी आग के ऊपर लगाया जाएगा। और हर एक को, वह इन मिनकुम इल्ला वारिदुहा, کوئی ایسا نہیں ہے مگر ہر ایک کو گزرنا ہے اس آگ کے اوپر سے، اس پل صراط سے ہر ایک انسان کو گزرنا ہے، تو مجھے اور آپ کو بھی گزرنا ہے. کیا ہم گزر پائیں گے اس سے؟ اللہ تعالیٰ نے فرمایا اگر آپ کہہ رہے ہیں نہیں نہیں گزر پائیں گے، تو اللہ نے فرمایا سبحان اللہ، میرے رب کو بھی کتنا پتہ ہے ہماری سائیکالوجی کا نا. اللہ تعالیٰ نے فرمایا دیکھو پھر ان کا صبر آگ پہ کتنا ہے، تو صبر کر کے بیٹھے ہوئے کہہ رہے ہیں نہیں گزر نہیں پائیں گے، اور پھر بھی صبر سے بیٹھے ہوئے اور راضی ہیں اس بات پر. سبحان اللہ، کیا ہی بات ہے ہماری. پھر تو اللہ تعالیٰ فرماتے ہیں سورہ طور میں ہاذہ النار التی کنتم بہا تکذبون، یہی وہ آگ ہے جس کو تم دنیا میں ایسے ہی سمجھتے تھے نا باتیں. یہ کیا درس میں ایک باتیں آ کے بتا دی انہوں نے، چلو باتیں ہی ہیں، چلو سنو اس کے بعد کھانا پینا کھاؤ اور چلو گھر کو، باتیں آج درس سن لیا بڑا اچھا درس. یہی آگ ہے جس کو تم جھٹلایا کرتے تھے زندگی میں. کیا ہمیں یہ زندگی آگ کے لیے ملی ہے؟ کیا ہمیں یہ زندگی اس لیے ملی ہے کہ یہ سب آگ میں جل جائے؟ کتنا صبر ہے پھر تمہارا آگ پہ کہ تم پھر بھی ٹھنڈے پیٹوں بیٹھے ہوئے آرام سے بیٹھے ہوئے ہو کہ ہاں ٹھیک ہے آگ میں جلیں گے، جا نہیں سکتے ہم وہاں، ہمارے عمل ایسی ہے ہی نہیں. تو اللہ نے تو تمہیں ابھی زندگی دی، اتنی مہلت دی، خود کو کھڑے کر کے دیکھو اس آگ کے سامنے اور پھر سوچو کہ کیا اس سے بھاگ سکو گے، کیا اس سے بچ سکو گے، کیا کوئی بچانے والا ہوگا، کیا اللہ تعالیٰ واپس آنے دیں گے اس زندگی میں، اس دنیا میں واپس آنے دیں گے؟ اللہ تعالیٰ نے سورہ مومنون میں فرمایا ہے، آیات بہت زبردست ہیں، اللہ تعالیٰ فرماتے ہیں حتی اذا جاء احدہم الموت، حتی کہ جب آ جاتی ہے تم میں سے کسی ایک پر موت، موت کا فرشتہ آ جاتا ہے تو کیا ہوتا ہے؟ اب اچانک سے موت کا فرشتہ آ گیا تو اس نے کیا کہا؟ ایک انسان جس کی تیاری نہیں ہے تو کیا کہتا ہے؟ قال رب ارجعونی، کہتا ہے اے میرے رب مجھے واپس بھیج دے، مجھے ایک دفعہ واپس بھیج دے. اس کی تمنا کیا ہے؟ اس کی خواہش کیا ہے؟ مجھے واپس بھیج دے. کیوں کیوں واپس جانا چاہتا ہے؟ آپ کیا سوچتے ہیں کہ کیا کیوں اس کا؟ لعلی اعمل صالحا فیما ترکت، میں جا کے وہ عمل کرنا چاہتا ہوں جو میں نے چھوڑے ہوئے تھے. اللہ میں نے جو نیک عمل نہیں کیے تھے نا، میں اپنی زندگی کو بدلنا چاہتی ہوں. یا اللہ میں واپس جانا چاہتی ہوں تاکہ وہ کام کر سکوں جو میں نہیں کر پائی تھی، جو میں سوچتی ہی رہ گئی تھی. اب موت کا فرشتہ جب آ گیا تو تب اس کے دل میں یہ تمنا پیدا ہوئی. ہم اس کو دیکھتے ہیں ہائے مر رہا ہے جا رہا ہے، آپ کو نہیں پتا کہ وہ اس وقت کیا تمنا کر رہا ہے. کیونکہ جب موت کا فرشتہ ابھی ظاہر نہیں ہوا ہوتا نا، ملک الموت، کہ آپ دیکھتے ہیں کوئی کلمہ پڑھ رہا ہے یا آپ سے کوئی بات کر رہا ہے یا کچھ ہے، اگر آپ نے کسی کو دیکھا ہوا دنیا سے جاتے ہوئے، تو جتنی دیر وہ آپ سے باتیں کر رہا ہے نا، ابھی ملک الموت کو اس نے دیکھا نہیں ہے. کیونکہ جس وقت وہ موت کے فرشتے کو دیکھ لیتا ہے نا، ابھی موت کے آثار ہیں، ابھی اس کو یہ پتا ہے میں جانے لگی ہوں، میں جا رہی ہوں، بس میرا آخری وقت ہے، تب تک وہ کلمہ پڑھتا ہے، تب تک وہ کچھ بولتا ہے. لیکن جو ہی ملک الموت ظاہر ہو جاتا ہے، انسان گونگا بہرا ہو جاتا ہے، وہ کچھ بول نہیں سکتا کیونکہ اس کی ہیبت اتنی زیادہ ہوتی ہے، خوف اتنا زیادہ ہوتا ہے کہ کچھ بات منہ سے نہیں نکل سکتی، اس وقت کلمہ بھی نہیں نکل سکتا. آپ دیکھو کہ خوف کی بھی ایک حد ہوتی ہے نا، آپ نے دیکھا ہوگا جب کبھی آپ بہت زیادہ خوف زدہ ہوتے ہیں، کبھی خواب میں آپ بہت زیادہ ڈر جاتے ہیں، آپ چیخ مارنا چاہتے ہیں چیخ نہیں نکلتی ہے نا، یا جب کبھی ٹو مچ کہ انسان کا لگتا ہے کہ خون خشک ہو گیا، اس وقت آپ منہ سے بولنا چاہتے ہیں بول نہیں سکتے. اس طرح دنیا کے مناظر کیا مناظر ہوں گے؟ جو منظر وہ ہوگا جب ملک الموت ظاہر ہوگا اور ہم سب کے سامنے آنا ہے. کیا کوئی ایسا آپ میں سے کہہ سکتا ہے کہ نہیں مجھے موت نہیں آنی؟ کوئی کہہ سکتا ہے؟ کوئی بھی نہیں. ہم سب کو یقین ہے کہ ہم نے جانا ہے، اور جو گزرتا وقت ہے یہ بتا رہا ہے کہ میری موت سے میں قریب ہوتی چلی جا رہی ہوں. آج کا دن گزر گیا، کیا یہ کبھی واپس آئے گا؟ کبھی نہیں آئے گا. یہ زندگی کا چکر ایک دفعہ ہے، جیسے آپ ایک جگہ پہ انٹر ہوتے ہیں، ایک جگہ سے وہ کہتے ہیں صرف آپ ایگزٹ سے نکل سکتے، واپس نہیں جا سکتے. کئی جگہ ایسی ہوتی نا، پھر وہ کہتے ہیں اب آگے سے آگے یا آپ پیچھے نہیں جا سکتے. آج میں اپنا بچپن لوٹانا چاہوں نہیں لوٹا سکتی. کیوں؟ کیونکہ یہ چکر ایک دفعہ کا ہی ہے. یہ آج کا دن گزر گیا، اس چکر سے میں نکل گئی، اس دروازے سے نکل گئی، اگلے دن میں انٹر ہو گئی، واپس نہیں آ سکتی. تو یہ زندگی کا حساب ہے. وہ اب کہے گا یا اللہ مجھے واپس بھیج دے ایک دفعہ، میں ایک دفعہ جانا چاہتی ہوں کہ میں جا کے وہ نیک عمل کر لوں جو میں نے چھوڑے ہوئے تھے. اب وہ یہ نہیں کہتی مجھے میرے بچے یاد آ رہے ہیں، میں ایک دفعہ ان سے مل لوں، آئے بیٹی کی شادی کر لوں، آئے میں نے شاپنگ کرنی تھی وہ کر لوں، میں گھر کے لیے کھانا فریز کر کے رکھ دوں، گھر والے پیچھے سے کھاتے رہیں گے. اب کیا اس کو شوق ہے؟ اب کیا اس کا ایک دم اس کی پرائیورٹیز چینج ہو گئی؟ اب کیا کہہ رہی ہے مجھے نیک عمل کرنے کے لیے چھوڑ دو سر. جب ہم ویسے کہیں دنیا میں سفر کرنے لگتے ہیں، یہی سوچتے ہیں نا، گھر والوں کے لیے تیاری کر جاؤں، پیچھے سے مشکل نہ ہو، लेकिन आज इसको किसी चीज की फिक्र नहीं है। जो ही मलकुल मौत जाहिर होता है, अब क्या कह रही है, अब कह रही है कि अल्लाह एक दफा वापस जाने दे कि मैं जाके अपनी तैयारी कर सकूं। तो अल्लाह ताला क्या जवाब देंगे उसको, कल्ला हरगिज नहीं, अब ये नहीं होना, अब वापस नहीं जा सकती। इन्नहा कलिमा, ये एक कलिमा है, ये सिर्फ एक बात है, कलिमतुन हुआ काइलुहा, ये एक बात है जो सिर्फ ये बोल रही है, ये बात है जो सिर्फ इसके मुंह की बातें हैं, इसमें करना कुछ नहीं है। وَمِن وَرَائِهِم بَرْزَخٌ إِلَى يَوْمِ يُبْعَثُونَ, अब तुम्हारे आगे एक पर्दा है उस दिन तक जब तक दोबारा उठाए जाओ, कयामत के दिन तक बस एक पर्दा है, उस दुनिया को तुम छोड़ आया, अब वापस नहीं जा सकते, अब वापसी का कोई रास्ता है ही नहीं। क्या इस वक्त से आने से पहले कि हम ऐसी ख्वाहिश करें, क्या ये नहीं चाहिए कि हम अपनी जिंदगी को बदलें? क्या ऐसा दिन कभी आने वाला है हमारी जिंदगी में, या कोई प्लान है कि जब आप सोचते हैं कि अब मैंने अपनी तैयारी करनी है अपने अगले घर के लिए, क्या इस लिस्ट में जो आप प्रायोरिटी लिस्ट अपनी बनाती हैं, 2 साल बाद मैंने ये करना है, 3 साल बाद मैंने ये करना है, या अगले साल मैंने ये करूंगी, फलां जगह एडमिशन लूंगी, फलां मैंने अपने घर के लिए इतनी किस्त देनी है, मैंने फलां गाड़ी खरीदनी है, मैं सोच रही हूँ 3-4 साल में इतने पैसे जमा हो जाएंगे कि मैं ये करूँ, आप सबके जहन में कोई ना कोई प्लानिंग होती है ना, उसके बाद बच्चों को फलानी जगह पढ़ने के लिए भेजना है, उसके बाद ये करना है। तो क्या कहीं जिंदगी की लिस्ट में ये है लिखा हुआ कि मुझे अपनी आखरत के लिए तैयारी करनी है, मुझे अपने अगले घर के लिए कुछ बनाना है? क्या कहीं पे ये कोई चांस है कि इस जिंदगी में आपने अपने अगले घर के लिए, जो अंधेरों का घर है, जो कीड़ों का घर है, जो वहशत का घर है, जिसको तो हदीस में कहा गया कि कब्र क्या है, अंधेरों का घर, कीड़ों का घर, वहशत का घर, तन्हाइयों का घर, उसके लिए कोई तैयारी की है? लेकिन फिर भी हम आराम से बैठे हैं, कोई बात नहीं, चले। बात ये है जो सूरह मुल्क में अल्लाह ताला ने फरमाया कि जो नई तैयारी करके आया, यहां से सुन के चला गया, फिर क्या होगा, एक वो भी दिन आने वाला है। और ये किताब सच्ची है या नहीं, सबका यकीन है वाकई? फिर इसी से इसीलिए मैं आपको सुना रही हूँ, ताकि आपको ये ना लगे कि इनकी ऐसी बातें हैं तो बातें बताते ही रहते हैं, हर दर्स में हम सुनते रहते हैं, इसलिए आपको यहाँ से बता रही हूँ ताकि आप ये यकीन रखें कि ये मेरी बात नहीं है, ये हमारे रब की बात है। अल्लाह ताला फरमाते हैं सूरह मुल्क में, इज़ा उल्कू फीहा, जब वो डाले जाएंगे ना उसमें, किस में, जहन्नुम में, तो क्या होगा, समिउ लहा शहीकन वहिया तफूर, तो वो जोश मार रही होगी, इतनी ज्यादा जबरदस्त तरीके से गुस्से में होगी। अच्छा, अब आपको ये पता चलेगा ये कौन डाले जा रहे हैं, अब आपको होगा शायद कोई काफिर हैं जो डाले जा रहे हैं, या वो हम तो मुसलमान हैं, हम तो नहीं। अच्छा, अब आप आगे देखेंगे इनका कसूर क्या है, तकादु तमय्यज़ु मिनल ग़ैज़, अल्लाह ताला फरमाते हैं वो उसकी हालत ये होगी कि गुस्से से जैसे फट जाए, कुल्लमा उल्किया फीहा फौजुन, जब भी डाली जाने लगेगी उसमें कोई ग्रोह, कोई फौज, कोई ग्रुप डाले जाने लगेगा, क्योंकि ग्रुप्स की शक्ल में जा रहे होंगे, सअलहुम खज़नतुहा, तो पूछेगा उसका दरोगा, पूछेगा अलम यातिकुम नज़ीर, क्या तुम्हारे पास कोई डराने वाला नहीं आया था, तुम्हें किसी ने बताया नहीं था, हाँ लुबना आपको किसी ने बताया था, हाँ इस दुनिया में बताया आपको, आलिया किसी ने बताया? तो जब इंसान डाला जाने लगेगा ना वहां पे, तो उससे वो पूछेंगे भाई तुम्हें किसी ने बताया नहीं था, तुम यहाँ पे आके पढ़ रही हो, अब ये तुम्हारा अंजाम है, तुम्हें किसी ने नहीं खबर दी थी, तुम ऐसे ही आके यहाँ पे गिर गई, ये अपना अंजाम बना लिया कि तुम्हें किसी ने नहीं समझाया था दुनिया में, वो क्या जवाब देंगे? कालू बला, वो भी है जैसे इन्होंने कहा है ना बताया था, वो कहेंगे हाँ बताया था, क्यों नहीं बताया था उन्होंने, लेकिन आए थे कद जाअना नज़ीर, हमारे पास आया था डराने वाला, अब पैगंबर तो आने वाले नहीं है, लेकिन आज आपको कोई ना कोई तो बता रहा है ना कहीं तो आप सुन रहे हैं ना, आया था हमारे पास डराने वाला, तो हमने क्या किया, फकज़बना, हमने झुठला दिया, हमने कहा ऐसी बातें हैं, इनकी क्या बातें हैं, रोज दर्स में हम तो यही बातें सुनते रहते हैं, और वकुलना मा नज़लल्लाहु मिन शै, हमने कहा था कुछ नहीं, अल्लाह ने कुछ नहीं नाजिल किया, ये मौलियों की अपनी बनाई हुई बातें हैं, इन अंतुम इल्ला फी दलालिन कबीर, हमने तो कहा था ये तो खुद ही बहके में, इनका क्या ऐसे ही एक्सट्रीमिस्ट, ऐसे थोड़ी है ये सारे ऐसे ही बातें बनाई इन्होंने, اور وہ کہیں گے وقالو لو کنا نسمع و نعقل، بھائی کاش کہ ہم سن لیتے، کاش اس وقت ہم سمجھ جاتے، اگر ہم اس دن سن لیتے اور سمجھ لیتے، ما کنا فی اصحاب السعیر، تو آج ہم اس آگ میں نہ ہوتے، کاش ہم اس دنیا کی زندگی میں، جب وہ جگہ پہ مجھے درس میں یہ بتایا گیا تھا نا، کاش میں اس وقت سمجھ جاتی، کاش میں اس وقت جان لیتی، کاش مجھے اس وقت عقل آ جاتی، کاش میں سن ہی لیتی، میں تو اس وقت سنتی بھی نہیں تھی، مجھے بلاتے تھے سنانے کے لیے تو میں کہتی تھی ہمارے پاس ٹائم نہیں ہے، درس ختم ہو گیا تو پھر ہم آئیں گے، تو میں اس وقت سننا بھی نہیں چاہتی تھی، اور جو سن رہے تھے تو پھر وہ بھی ایک کان سے سنتے تھے دوسرے سے نکال دیتے، کاش میں اس وقت سمجھ لیتی، میں نے سمجھا کیوں نہیں، اس دن وہ حسرت کرے گا، اسی لیے وہ یوم الحسرت ہے، حسرت کا دن ہی ہے، اس دن ہر ایک انسان حسرت کرے گا، کاش میں سمجھ چکی ہوتی، کاش میں نے سن لیا ہوتا، کاش میں اس دن اپنے آپ کو سدھار لیتی، میں نے کیوں نہیں کیا، اور اس دن انسان ایسے اپنے ہاتھوں کو کاٹے گا، چبائے گا اپنے ہاتھوں کو، اور کہے گا کاش میں نے فلاں کو اپنا دوست نہ بنایا ہوتا، وہ جو میری دوست تھی نا وہ مجھے غلط راستے پر لے کر گئی، وہ نہیں مجھے آنے دیتی تھی اس طرح، ان کی باتوں میں آ کے ان کی کمپنی میں رہ کے میں غلط راستے پر چلتی رہی، کاش میں نے اس دن سمجھ لیا ہوتا، ہائے کاش میرے اور شیطان کے درمیان اتنی دوری ہو جائے جتنی مشرق اور مغرب کے درمیان، کاش اتنی دوری ہوتی، لیکن اب کیا واپسی کا کوئی راستہ ہے؟ کوئی راستہ نہیں، ناکام ہو گیا یہ انسان، فیلئر، آج آپ جتنے مرضی کامیاب ہیں نا، جتنی مرضی آپ بڑی گاڑی میں بیٹھتے ہیں یا جتنے مرضی بڑے آپ کے گھر، آپ اس وقت تک کامیاب نہیں کہلا سکتے جب تک آگ سے بچا نہ لیے جاؤ اور جنت میں داخل نہ کر دیے جاؤ، اس وقت تک آپ کامیاب نہیں ہیں، اس وقت تک فیلئر ہے، فیلئر، اور دیکھو فلاح اسی نے پا لی، کامیاب وہی ہو گیا جو جنت میں امن و امان سے داخل ہو گیا، یہ نہیں کہ آگ سے گزر کے جنت میں داخل ہوا، بلکہ آگ سے بچ کے جنت میں داخل ہو گیا، کچھ لوگ وہ بھی ہوں گے جو آگ سے گزر کے جائیں گے پھر جنت میں جائیں گے، لیکن کیا اس آگ کو کوئی برداشت کر سکتا ہے؟ جس آگ کو ہزاروں سال سے جلایا گیا آج وہ سرخ نہیں ہے، آج وہ سیاہ ہے، سیاہ، کالی سیاہ، کیونکہ جل جل کے اس کا یہ حال ہو گیا، اور آج وہ آگ پکارتی ہے کہ یا اللہ میں بہت جل چکی، اب لے کر آ ان لوگوں کو، جہنمیوں کو میرے اندر لے کر آ، اور اس کے اندر ایک درجہ وہ بھی ہے جو مسلمانوں کے لیے، ایک درجہ وہ بھی ہے، کافروں کے لیے بھی درجے ہیں، وہ نیچے کے درجے ہیں، لیکن ایک سب سے اوپر کا درجہ مسلمانوں کے لیے بھی رکھا گیا جس میں مسلمان جائیں گے، اور جب جبرائیل علیہ السلام آئے تھے اور آپ صلی اللہ علیہ وسلم کو یہ بات بتائی تھی، اس وقت نبی کریم صلی اللہ علیہ وسلم اس قدر غمگین ہو گئے تھے کہ ایک درجہ ایسا ہے جو آپ کی امت کے لیے ہے، آپ صلی اللہ علیہ وسلم کتنے دن تک گھر سے نہیں نکلے تھے، صحابہ کرام آتے تھے، اجازت چاہتے تھے اندر داخل ہونے کی، آپ صلی اللہ علیہ وسلم کسی سے نہیں مل رہے تھے، کیوں؟ یہ درجہ میری امت کے لیے ہے، میری امت اس میں جائے گی، کیونکہ وہ دیکھ کے آ چکے تھے کہ وہ کون سی جگہ ہے، وہ کیسی جگہ ہے کہ جس کو دیکھ کے فرشتے بھی رو پڑے، اور وہ فرشتے دیکھ کے آپ صلی اللہ علیہ وسلم نے معراج پہ جا کے دیکھا، جب اس آگ کو آپ صلی اللہ علیہ وسلم نے دیکھا کہ وہاں کے جو فرشتے ہیں وہ رو رہے ہیں، کیوں؟ اس لیے کیونکہ انہوں نے اب آگ کو دیکھا تو اس دن سے اس کے چہرے کے اوپر کبھی ہنسی نہیں آئی، وہ پریشان ہے اس آگ کو دیکھ کر، یہ بھی کہا جاتا ہے روایات میں کہ جب اللہ نے جہنم کو بنایا تو فرشتے رونے لگے، وہ کانپ گئے اور انہوں نے کہا، انہوں نے سوچا شاید ہمیں اس میں ڈالنا، لیکن جب اللہ تعالیٰ نے انسان کو بنایا تو پھر ان کو سکون آیا، ان کو پتا چل گیا اچھا انہوں نے جانا ہے اس کے اندر، وہ جن کے لیے بنی ہے، جو اس کا ایندھن ہے، وہ مطمئن ہے اور کہہ رہے ہیں ہاں ٹھیک ہے ہم وہاں پہ جائیں گے، وہ مطمئن ہے اس بات کے اوپر، جبکہ آپ صلی اللہ علیہ وسلم نے فرمایا لوگوں میں نے تمہیں آگ سے ڈرا دیا ہے، لوگوں میں نے تمہیں آگ سے ڈرا دیا، میں نے تمہیں بتا دیا ہے، حضرت عمر کی یہ حالت تھی کہ حضرت عمر کون ہے، سب کو معلوم ہے نا حضرت عمر کا رضی اللہ تعالیٰ عنہ، جن جو عشرہ مبشرہ میں سے ہیں، جن کو دنیا میں جنت کی بشارت دے دی گئی، جب ان کو ایک مجوسی نے، ابو لولو نے شہید کیا، اس قدر زخمی ہو گئے تھے نا وہ اس وقت کہ انہوں نے دودھ منگوایا اور جب دودھ کا پیالہ پیا تو وہ دودھ اس زخم سے نکلنے لگا، اس قدر زخمی تھے، تب ان کو معلوم ہو گیا کہ اب میں نے بچنا نہیں ہے، اب میرا دنیا سے جانے کا وقت آ گیا، اس وقت کیا فرمانے لگے، خدا کی قسم اگر میرے پاس زمین بھر کے سونا ہو تو آج میں اس کو فدیے میں دے دوں اس عذاب سے بچنے کے لیے، اس سے پہلے کہ میں اس عذاب کو دیکھوں۔ اگر میرے پاس اتنا سونا ہوتا تو آج میں وہ بھی دے دیتا، اب میں دنیا سے جا رہا ہوں، میرے پاس کاش اتنا سونا ہوتا تو میں وہ بھی دے دیتا اپنے آپ کو اس عذاب سے بچانے کے لیے، اس عذاب کو دیکھنے سے پہلے۔ حضرت عبداللہ بن عباس کہتے ہیں جیسے ہم سب سوچتے ہیں، تو وہ بھی کہنے لگے آپ کے لیے تو نبی کریم صلی اللہ علیہ وسلم نے دعا مانگی تھی کہ یا اللہ دین کو، مسلمانوں کو، اسلام کو ان کے ذریعے سے طاقت عطا فرما۔ آپ کے لیے تو آپ جب اسلام لے کر آئے تو اسلام کو آپ کے ذریعے سے قوت ملی تھی، اور آپ تو وہ ہیں جن کے ذریعے اسلام کو سربلندی ملی، اور آپ نے ہجرت کی، اتنا بڑا مقام ہجرت کرنے والے کا، اور پھر آپ نبی کریم صلی اللہ علیہ وسلم کے ساتھ ہر غزوے میں شامل ہوئے تھے، اور آپ تو وہ ہیں کہ جب آپ صلی اللہ علیہ وسلم کی وفات ہوئی تو آپ صلی اللہ علیہ وسلم آپ سے راضی تھے، آپ سے خوش تھے، اور آپ تو وہ ہیں کہ آپ مسلمانوں کے امیر مقرر ہوئے، اور آپ وہ ہیں کہ جب مسلمانوں کے اوپر حضرت ابوبکر صدیق خلیفہ تھے تو آپ ان کے ساتھ